कुनै बेला हामीसँग रिलहरू भएको क्यामेरा हुने गर्थ्यो. रिलमा लगभग 30-32 जति फोटोहरू अट्थ्यो. एउटै पनि सर्ट खेर फाला मिल्दैन थियो. फोटो चित्त नबुझे अहिलेको जस्तो फेरि दोहोऱ्याएर खिच्न मिल्दैन थियो, किनकि फोटो कस्तो आयो भनेर धुलाइसकेपछि मात्र थाहा हुन्थ्यो. मेरो घरमा रिलवाला क्यामेराले खिचेका फोटोहरू भएको 2-4 एल्बमहरू छन्, सायद तपाईँहरूसँग पनि छन् होला. ती फोटोहरूमा कैद गरिएका मेरो स्कुलले दौतरीहरूलाई हेर्दा समय साँच्चै उड्दो रहेछ, साँच्चै चाँडै बित्दो रहेछ जस्तो लाग्छ. टाइम रियली फ्लाइज. कालो प्यान्ट, सेतो सर्ट, हात्ती छाप र सिएससी चप्पल लगाएर तनक्क पोस्टरमा उभिएर फोटो खिचाएको रामे, श्यामे, भीमे र नेत्रलाई हेर्दै म कमेन्ट गर्छु, त्यो रामे लास्टै फटा थियो यार, टोइलेट पसेको सरलाई बाहिरबाट चुक्कु लगाइन्थ्यो. श्यामे साह्रै झगडालु थियो, जहिले पनि जोसँग पनि न्यू खोजिहाल्ने. भीमे त झन् चोर थियो, चोर. परीक्षाको बेलामा चिट चोर्नदेखि लिएर अरूको बारीको मुलासम्म चोर्न भ्याउँथ्यो. तर नेत्रै फरक थियो. फोटो हेर्दै म कमेन्ट गर्छु, ऊ धेरै नै फरक थियो, ऊ असल थियो. रामेले लगाइदिएको चुक्कुर उसले खोलिदिन्थ्यो. झगडामा होमिएको श्यामेलाई तानेर उसले घर लैजान्थ्यो र भीमेले चोरेको मुला उसैले फर्काइदिन्थ्यो. सायद तपाईँको फोटो पनि कसैको एल्बममा छ होला. उनीहरूले तपाईँलाई हेर्दै तपाईँको बारेमा केही कमेन्ट गर्नु पऱ्यो भने तपाईँको बारेमा के भन्छन् होला. पावलको हातमा पनि एउटा फोटो छ जसमा उनी लगायत अरू 8 मित्रहरूको अनुहार कैद गरिएको छ. तर ती मित्रहरू पावलको बाल्यकालको मित्रहरू वा स्कुले मित्रहरू होइनन्, तिनीहरू त पावलको सेवकाईका सहकर्मीहरू हुन् जसले पावललाई सुसमाचारको सेवामा सहायता पुर्याएका थिए. पावलले एक्लै सेवकाई गरेनन्, पावललाई सेवकाईमा सहायता गर्ने धेरै मित्रहरू थिए. कोही राम्रो थिए भने कोही नराम्रो. कोही कोही मित्रहरूले पावललाई छोडेर गए भने कोही कोही मित्रहरू पावलसँगै टाँसिरहे. पावलले ती मित्रहरूलाई मानिलिउँ फोटो हेर्दै कसरी वर्णन गर्छन्? ती मित्रहरूमा के समानता छ? अनुसारबाट आजको वचन खण्ड कलोसीको पत्रबाट हेरौँ. कृपया तपाईँसँग बाइबल छ भने बाइबलमा कलोसी 4 पल्चाउनुहोस्. आज कलोसी 4 हामी सिद्ध्याउँदैछौँ. कलोसी 4 आज हामी 7-18 हेर्नेछौँ. परमेश्वरको अनुग्रहमा हामी कलोसी 1:1 सुरु गरेर आज कलोसी 4:7-18 प्रचार गरेर हामी सिद्ध्याउँदैछौँ. यो नयाँ खरारमा पर्दछ र सानो बाइबलको पृष्ठ सङ्ख्या 1611 पर्दछ. कलोसी 4:7-18 कलोसियन्स च्याप्टर 4:7-18 जसै म पढ्छु कृपया तपाईँहरूले आफ्नो काखमा खोलेर राख्नुभएको बाइबल हेर्नुहोला र आफ्नो कानहरू मतिर लगाउनुहोला. कलोसी 4:7-18 पढ. मेरो विषयमा सबै कुरा प्रिय भाइ, विश्वासी धर्मसेवक र प्रभुमा सङ्गी दास तुखिकसले तिमीहरूलाई भन्नेछन्। यस अभिप्रायले नै मैले तिनलाई तिमीहरू कहाँ पठाएको हुँ कि तिमीहरूले हाम्रो विषयमा थाहा पाओ र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहित तुल्याउ। तिनीसँग ओनिसिमस आउँदैछ जो तिमीहरूमध्येका एकजना हुन् र तिनी हाम्रा विश्वासी र प्रिय भाइ हुन्। यहाँको सबै हालखबर तिनीहरूले तिमीहरूलाई बताउनेछन्। मेरा सङ्गी कैरी अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्। बार्नबासको भानिस मर्कुसको पनि अभिवादन। तिनको विषयमा तिमीले आदेश पाइसकेका छौ, तिमीहरू कहाँ आए भने तिनलाई स्वागत गर। युस्तस नाउँ भएका येशूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। परमेश्वरको राज्यको निम्ति मेरा सहकर्मीहरूमध्ये यहुदी विश्वासीहरू यिनीहरू मात्र हुन्। यिनीहरूद्वारा मलाई सान्त्वना मिलेको छ। तिमीहरूमध्येका एकजना ख्रिस्ट येशूका दास इपाफ्रसले पनि अभिवादन पठाएका छन्। तिनले आफ्ना प्रार्थनामा परिश्रम साथ सधैँ तिमीहरूलाई स्मरण गर्छन् ताकि तिमीहरू परिपक्व हो र परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भई बस्न सक। किनकि म तिनको निम्ति गवाई दिन्छु कि तिमीहरू र लाउडिकिया र हिरापोलिसमा हुनेहरूका निम्ति तिनले घोर परिश्रम गरेका छन्। प्रिय वैद्य लुका र डेमासले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। लाउडिकियाका भाइहरू र नुम्फास र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन देऊ। तिमीहरूका बिचमा यो पत्र पढिएपछि लाउडिकियाका मण्डलीमा पनि यो पत्र यो पढ्न लगाओ र लाउडिकियाको चिठी पनि तिमीले पढ। तिमीले प्रभुबाट पाएका सेवा काम पुरा गर भनी अर्किफसलाई भनिदेऊ। म पावल यो अभिवादन चाहिँ आफ्नै हातले लेख्दैछु। मेरा साङ्लाहरूलाई याद गर, याद राख, तिमीहरूसँग अनुग्रह रहोस्। एसबिएन हाम्रो ध्यान यहाँ आठजनाको नाउँहरूले खिच्दछन्। यो पत्र लेखिँदाको समयमा यी आठैजना सबै पावलसँगै थिए, झ्यालखानामा थिए, र तिनीहरू सबैले कलसेको चर्चलाई जयमसी अभिवादन पठाएका छन्। सो आज हाम्रो ध्यान यी आठ नाउँहरूमा केन्द्रित हुनेछ। तर ती नाउँहरू हेर्न अघि म पन्ध्रदेखि अठारलाई व्याख्या गरिहाल्न चाहन्छु। एकपल्ट पन्ध्रदेखि अठार हेर्नुहोस् न। लाउडिकियाका भाइहरू र नुम्फास र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन दियो। तिमीहरूका बिचमा यो पत्र पढिएपछि लाउडिकियाको मण्डलीमा पनि यो पढ्न लगाओ र लाउडिकियाको चिठी पनि तिमीहरूले पढ। तिमीले प्रभुबाट पाएका सेवाको काम पुरा गर भने अर्किफसलाई भनिदेऊ। म पावल यो अभिवादन चाहिँ आफ्नै हातले लेख्दैछु। मेरा साङ्लालाई याद राख, तिमीहरूसँग अनुग्रह रहोस्। सो यो पत्र पावलले विशेष गरी कलसीको चर्चलाई लेखेका थिए। तर एउटा घुम्ती पत्र हो। यसको अर्थ कलसीहरूले यसलाई पढिसकेपछि त्यस क्षेत्रको अरू चर्चहरूले पनि यो पत्र पढोस् भनेर उनीहरूले हस्तान्तरण गर्नुभयो। यसो हेर्दा पावलले कलसीहरू बाहेक लाउडिकियाका चर्चलाई पनि पत्र लेखे जस्तो देखिन्छ। तिनीहरूले ती पत्रहरू पढिसकेपछि साटासाट गरोस् भन्ने पावल चाहन्छन्। र पद छमा तिनीहरूको बिचमा यो पत्र पढिएपछि लाउडिकियाका मण्डलीमा पनि यो पढ्न लगाऊ र लाउडिकियाको चिठी पनि तिमीहरूले पढ भनेर पावलले भन्दछ। त्यसकारण पावलले पन्ध्रमा लाउडिकियाका भाइहरू र नुम्फास र तिनका घरमा भएका मण्डलीलाई अभिवादन पठाएका छन्। यसको अर्थ लाउडिकियामा पनि चर्च थियो जुन इफाफ्रसले नै स्थापना गरेको हुनुपर्छ र सायद नुम्फस नाउ भएकी एउटी स्त्रीको घरमा पनि चर्च थियो वा लाउडिकियामा भएको चर्च नुम्फसको घरमा थियो, यसमा हामी स्पष्ट छैनौँ। सो त्यतिखेरको समयमा चर्चको आफ्नो घर हुँदैन थियो, आफ्नै भवन हुँदैन थियो। त्यसैले कसैले कुनै चर्चको सदस्यले चर्चलाई आफ्नो घरमा होस्ट गर्नु पर्थ्यो र यो पत्र पावल आफैले जेलमा छँदा लेखेका हो। त्यसकारण पावल भन्छन् मेरा साङ्लाहरूलाई याद राख, अर्थात् पावल यसो भन्दैछन् कि म जेलमा छु भन्ने कुरा तिमीहरूलाई थाहा छ र मेरो लागि प्रार्थना गर। सो पत्रको अन्तमा पावलले अर्किफसलाई एउटा विशेष निर्देशन दिएका छन्। पश्चात तिमीले प्रभुबाट पाएको सेवा काम पुरा गर। अर्किफसले प्रभुबाट सेवाको काम पाएका छन् र उसले यसलाई पुरा गरेको पावल चाहन्छन्। तर हामीलाई थाहा छैन कि यो सेवाको काम के थियो भनेर। सायद यो सेवा स्थानीय चर्चमा गरिने सामान्य सेवा थियो वा गरिबहरूको लागि आर्थिक सङ्कलन गर्ने सेवा थियो वा ओनिसिमसलाई फिलेमनको घरमा स्वागत गर्नुपर्ने सेवा थियो। जे भए पनि अर्किफसले यो सेवालाई पुरा गर्नुपर्थ्यो। र अन्तमा पावलले जसरी आफ्नो पत्र सुरु गरेका थिए त्यसरी नै बिटो मार्छन्, तिमीहरूसँग अनुग्रह रहोस्। तर त्योभन्दा अगाडि 7-14 पदसम्म हामी 8 व्यक्तिहरूको नाम पाउँछौँ र ती व्यक्तिहरूको बारेमा आज हामी हेर्नेछौँ। ती आठैजनामा पाइने साझा कुरालाई एउटै वाक्यांशमा हामी यसरी भन्न सक्छौँ। तिनीहरू ख्रिस्टको सेवामा आफ्नो जीवन समर्पित गर्ने विश्वासयोग्य सन्तहरू थिए। तिनीहरू ख्रिस्टको सेवामा आफ्नो जीवन समर्पित गर्ने विश्वासयोग्य सन्तहरू थिए। अथवा आज हामी ख्रिस्टको सेवामा आफ्नो जीवन समर्पित गर्ने विश्वासयोग्य सन्तहरूको विषयमा हेर्दैछौँ। र ती सन्तहरूको सूचीको पहिलो नाउँ हो तुखिकस। तुखिकस कृपया आफ्नो बाइबलमा पदहरू 7 र 8 हेर्नुहोस् न। पदहरू 7-8 मेरो विषयमा सबै कुरा प्रिय भाइ विश्वासी धर्मसेवक र प्रभुमा सङ्गीदास तुकिकसले तिमीहरूलाई भन्नेछन्। यस अभिप्रायले नै मैले तिनलाई तुकिकसलाई तिमीहरू कहाँ पठाएको हुँ कि तिमीहरूले हाम्रो विषयमा थाहा पाओ र तिनले तुकिकसले तिमीहरूका हृदयलाई प्रोत्साहित तुल्याउन्। सो यस समयमा पावल रोमको झ्यालखानामा थिए कि एफिससको झ्यालखानामा थिए भन्ने कुरामा फरक मत छ, तर पावल जहाँ भए पनि पावल चाहे रोममा होस् पावल चाहे एफिससको झ्यालखानामा होस् पावल कैदमा थिए, झ्यालखानामा थियो। र कलसीहरूले पावलको बारेमा निकै फिक्री गरिरहेको थिए, चिन्ता गरिरहेको थिए, तिनीहरू पावलको अवस्थाको बारेमा चिन्तित थिए र पावललाई के भयो होला भनेर उनीहरू जान्न चाहन्थे। तर कलसीहरूले पावलको बारेमा कसरी अपडेट लिन सक्थे? पावलले तुकिकसलाई एउटा चिठीको साथमा कलसीहरू कहाँ पठाउँछन्। त्यतिखेर मेसेन्जर वाट्सएप वा इमेल थिएन, खबर अरू ओसार पसार गर्ने एउटै माध्यम भनेको चिठी पत्र थियो र ती चिठीहरू ओसार पसार गर्न त्यतिखेरको समयका मानिसहरू हुलाकीहरूमा भर पर्दथे। र फेरि हाम्रो समयको हुलाकी र पावलको समयको हुलाकीमा पनि फरक छ। हाम्रो समयको हुलाकीले हुलाक कार्यालयबाट चिठी लिन्छ र दिएको ठेगानामा पुर्याइदिन्छ, तर पावलको समयमा हुलाक कार्यालयहरू थिएन। हुलाकी आफै पत्र बोकेर पठाउने कहाँबाट पाउने कहाँ हिँडेर जानु पर्थ्यो। त्यसैले हुलाकीले पत्र पुर्याउने काम मात्र गर्दैन थियो, तर प्रेषकको तर्फबाट मौखिक रूपमा पत्रमा लेखिएको कुराहरूभन्दा पनि धेरै उसले सुनाउनु पर्थ्यो, खबर बताउनु पर्थ्यो। तुकिकसको काम पनि ठ्याक्कै यस्तै थियो। तुकिकससँग एउटा पत्र छ जुन पावलले लेखेका हुन् र ऊ तुकिकससँग कलसीको विश्वासीलाई पावलको बारेमा भन्नलाई धेरै खबरहरू छन्। र तुकिकस मार्फत कलसीका विश्वासीहरूले पावलको अवस्थाबारे सुन्नेछन् र पावल अझै जीवितै छन्, विश्वासमा अघि बढिरहेका छन्, सुसमाचारमा लागिरहेका छन् भनेर थाहा पाएर उनीहरू प्रोत्साहित हुनेछन्। यो उद्देश्यका साथ पावलले पत्र लेखेका थिए र झ्यालखानामा पनि पावलले ख्रिस्टको नाउँ मानिसहरूसँग चिनाइरहेका थिए। यो कुरा सुनेर कलसीका विश्वासीहरू अवश्य पनि प्रोत्साहित हुने थिए। तर पावलले तुकिकसको बारेमा के भन्छ यसो विचार गर्नुहोस् त। मानिलिउँ पावलले फोटो हेरेर तुकिकसको अनुहार हेर्दै तुकिकसको बारेमा उसले के भन्दैछ, पश्चात हेर्नुहोस् न। मेरो विषयमा मेरो विषयमा सबै कुरा प्रिय भाइ विश्वासी धर्मसेवक र प्रभुमा सङ्गी दास तुकिकसले तिमीहरूलाई भन्नेछन्। सो हामीलाई तुकिकसको बारेमा धेरै थाहा छैन, उसको जीवनको बारेमा धेरै थाहा छैन, तर यस पाठबाट यस खण्डबाट हामी के बुझ्छौँ सिक्छौँ भने तुकिकस एक चरित्रवान पुरुष थियो। पावलले उसलाई प्रिय भाइ विश्वासी धर्मसेवक र प्रभुमा सङ्गीत दास भनेका छन्। सो पहिलो तुकिकस एक प्रिय भाइ हुन्। तुकिकस अन्य जाति थिए र पावल यहुदी थिए। यहुदी र अन्य जाति ब्राह्मण र शूद्रहरू जस्तै मिल्न सक्दैन थिए, तर पावलले तुकिकसलाई आफ्नो प्रिय भाइ भन्छन् र तिनलाई हृदयदेखि नै प्रेम गर्छन्। सो पावलको लागि तुकिकस एक भाइ र ख्रिस्टको एउटै परिवारका सदस्य थिए। र दोस्रो तुकिकस एक विश्वासी धर्मसेवक अर्थात् विश्वासयोग्य सेवक हुन्। जब पावलले उसलाई विश्वासी धर्मसेवकको रूपमा उल्लेख गर्छन्, उसले तुकिकसको चरित्रको बारेमा कुरा गरिरहेको छ। तुकिकस एक विश्वासयोग्य सेवक हुन्। उसले विश्वासयोग्य भई सुसमाचार घोषणा गर्छ र मानिसहरूको सेवा गर्छ भने हामी उसलाई भरोसा गर्न सक्छौँ। पावलको दोस्रो रोमी कारावासको समयमा उनले तिमोथीलाई अन्तिमचोटि भेट्ने इच्छा राखेका थिए। त्यतिखेर तिमोथी एफिससमा भएको चर्चमा पास्टरको रूपमा सेवा गरिरहेका थिए र सेवाकाई छोडेर गइहाल्ने अवस्था पनि थिएन। त्यसैले पावलले तुकिकसलाई तिमोथीको स्थानमा अस्थायी रूपमा सेवा गर्न पठाए। दोस्रो तिमोथी 4:12 तपाईँ हेर्न सक्नुहुन्छ, तिमोथीको अनुपस्थितिमा तुकिकस त्यहाँ हुँदा तिनले विश्वासयोग्य भई सेवा गरेका थिए। तुकिकस उनलाई सुम्पिएको सेवकाले लिएर विश्वासयोग्य भण्डारे थिए। तिनी कहिले पैसा वा शक्तिको पछि लागेनन्, न त तिनले प्रसिद्धिको नै चाह राखे। तिनी केवल विश्वासयोग्य भई ख्रिस्टको सेवा गर्न चाहन्थे। उनले कहिल्यै ठुलो परिणामहरू हासिल गर्ने लक्ष्य लिएनन्, तिनको ध्यान सधैँ विश्वासयोग्यतामा थियो। तेस्रो, तुकिकस प्रभुमा एक सङ्गी दास हुन्। तुकिकस गैर यहुदी पृष्ठभूमिबाट आएका थिए, सम्भवतः तिनी पावलको एफिससको मिसनरी यात्राको दौरानमा प्रभुमा आएका थिए। पावलको सेवकाएपछि पावल यरुसलेम फर्कन चाहन्थे अनि यरुसलेममा भएको मानिसहरू चाहिँ पावललाई पक्रेर झ्यालखानामा हाल्न चाहन्थे र पावललाई कुरी बसेका थिए। तर पावलको यरुसलेमतर्फको यात्रामा 7 मानिसहरूले साथ दिए, जुन प्रेरित 20 तपाईँ पढ्न पाउनुहुन्छ, र तिनलाई साथ दिनेहरूमध्ये एक तुखिकस थिए। अनि तुखिकस पावलसँगै झ्यालखानामा थुनिए। पावल छुटेपछि तुखिकस पावलसँगै बसे। सेवकाईमा तुखिकसले पावलको साथ कहिले छोडेनन्। जब पावल फेरि थुनामा परे उनले पावललाई छोड्दै छोडेनन्। तिनले पावलसँगै ख्रिस्टको सेवा गरे। फेरि तपाईँलाई के लाग्छ, तुखिकसले किन पावललाई त्यागेन? किन तुखिकसले स्वेच्छाले आफूलाई कष्टको निम्ति पावलको साथ दिन उसले चाहे? किनभने तुखिकसले पावलले सेवा गरेको ख्रिस्टलाई त्यागेका थिएनन्। पावलै जस्तै तुखिकसले पनि अन्तत ख्रिस्टकै सेवा गरिरहेका थिए। अनि तपाईँ नि, के तपाईँ र मेरो बारेमा पनि यस्तै भन्न सकिन्छ? तपाईँ जे गर्नुहुन्छ त्यसमा के तपाईँ वफादार विश्वासयोग्य हुनुहुन्छ? के तपाईँ मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै गर्नुहुन्छ? सबैलो व्यक्ति तुखिकस जसले आफूलाई ख्रिस्टको सेवामा समर्पित गरे र अन्तिमसम्म विश्वासयोग्य रहे। र दोस्रो व्यक्ति ओनेसिमस, पद 9 हेर्नुहोस् न। ओनेसिमस तिनीसँग अर्थात् तुखिकससँग ओनेसिमस आउँदैछन्, जो तिमीहरूमध्येका एक हुन्, एकजना हुन्, र तिनी हाम्रा विश्वासी र प्रिय भाइ हुन्। यहाँको सबै हालखबर तिनीहरूले तिमीहरूलाई बताउनेछन्। फिलेमनलाई लेखेको पत्रबाट हामी जान्दछौँ कि ओनेसिमस फिलेमनका दास थिए। फिलेमन विश्वासी थिए र ओनेसिमस अविश्वासी थिए। वास्तवमा फिलेमन कलसी चर्चका अगुवाहरूमध्ये एक थिए अनि ओनेसिमसले उसको घरमा दासको रूपमा सेवा गर्थे। तर एक दिन ओनेसिमसले केही सामान चोरेर आफ्नो मालिकबाट भागेर रोम जान्छ र त्यहाँ उसले पावललाई भेट्छ र पावलको सेवाकाई मार्फत ओनेसिमसले ख्रिस्टमा विश्वास गर्छ। ओनेसिमसले साँच्चै नै वास्तवमै उसले आफ्नो पापको प्रस्ताव गर्छ र ऊ आफ्नो मालिक कहाँ फर्कन चाहन्छ र सम्भव भएसम्म आफूले चोरेको त्यो क्षतिपूर्ति उसले बेहोर्न चाहन्छ। वास्तवमै साँचो प्रस्ताव यस्तो हुन्छ। साँचो प्रस्तावमा पापहरूबाट फर्किने, अबदेखि नचोर्ने कुरा मात्र पर्दैन तर अरूको सामान फर्काउने कुरा पनि पर्छ। कर उठाउने जक्कैले प्रभुमा विश्वास गर्ने बित्तिकै मानिसहरूबाट उठाएको बढी पैसा फिर्ता गरिदिए। ओनेसिमसको पश्चाताप साँचो र जीवनमा पुर्याउने किसिमको पश्चाताप थियो। आफ्नो विगत जस्तोसुकै भए पनि अब ओनेसिमस नयाँ भएको छ। ख्रिस्टमा ऊ नयाँ भएको छ, नयाँ सृष्टि भएको छ। तिनी पहिले विश्वासघाती थिए तर अहिले तिनी विश्वासयोग्य र प्रिय भाइ भएका छन्। पावलले ओनेसिमसलाई कलसीहरूमध्ये एकजना हुन् पनि भन्छन्। अब कलसीका विश्वासीले उसलाई दासको रूपमा नभई भाइको रूपमा स्वागत गर्नुपर्छ। अनि ओनेसिमसले कलसीहरूलाई पावलको अवस्थाको बारेमा पनि जानकारी दिनेछन्। ओनेसिमसको अतीत अत्यन्त पापमय थियो तर अहिले ऊ ख्रिस्टको रगतले धोएर एक नयाँ सृष्टि भएको छ। अनि तपाईँ नि, के तपाईँ नयाँ सृष्टि हुनुहुन्छ? के तपाईँ ख्रिस्टको रगतले धोइनु भएको छ? यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, तपाईँ ख्रिस्चियन होइन भने, तपाईँले यो जानिरहेको हामी चाहन्छौँ कि ओनेसिमस जस्तै तपाईँ र म हाम्रो पाप र विद्रोहको कारण परमेश्वरबाट भागेका थियौँ। तर तपाईँको लागि सुसमाचार यो छ कि ख्रिस्ट आजभन्दा 2000 वर्ष पहिले ओनेसिमस तपाईँ र म जस्ता अयोग्य र प्रेमहीन मानिसहरूलाई बचाउन आउनुभयो। ख्रिस्ट हामीलाई परमेश्वरका फर्काउन आउनुभयो। ख्रिस्टले क्रुसमा आफ्नो मृत्युद्वारा हाम्रो पापको दण्ड तिर्नुभयो ताकि तपाईँ र म क्षमा पाउन सकौँ र परमेश्वरसँग मिलापमा आउन सकौँ। कि तपाईँ आफ्नो पापबाट फर्कनुभयो र यीशुमा भरोसा गर्नुभयो भने परमेश्वर तपाईँलाई पनि क्षमा दिनुहुनेछ। तेस्रो व्यक्ति अरिस्तार्कस, पद 10। अरिस्तार्कस मेरा सङ्गी कैदी अरिस्तार्कसले तिमीहरूलाई अभिवादन पठाएका छन्। अरिस्तार्कसको आधा नाम तुखिकससँग मिल्दोजुल्दो देखिन्छ। तुखिकस जस्तै अरिस्तार्कस पनि एपिसोसको हुलदुङ्गापछि पावलसँगै यरुसलेम फर्कने क्रममा गएका सातजना मध्ये एक थिए। त्यसबेलादेखि अरिस्तार्कस हरेक परिस्थितिमा पावललाई साथ दिँदै पावलसँगै रहे। पावलले अरिस्तार्कसलाई सङ्घी कैदी भन्छन्, जसले अरिस्तार्कस स्वेच्छाले पावलको कैदमा सहभागी भएका थिए भनेर सङ्केत गर्दछ। अरिस्तार्कसले ख्रिस्ट र पावलको निम्ति सबै थोक त्यागे। अरिस्तार्कस जस्ता मानिसहरूले गर्दा पावलले झ्यालखानामा समेत प्रोत्साहन पाइरहेका थिए। अरिस्तार्कसले पावललाई यसो भनिरहेको, तपाईँ होस् यसो भनेर हौसला दिएको तपाईँ कल्पना गर्न सक्नुहुन्छ। मेरो दाजु पाओ, चिन्ता नगर्नुहोस्, हामी यस झ्यालखानामा तपाईँसँगै छौँ, हामी तपाईँसँगै रहनेछौँ, हामी ख्रिस्टको खातिर तपाईँसँगै कष्ट भोग्न र मर्न पनि तयार छौँ। तिनी झ्यालखानामा छन् तर तिनको हृदय पावलको जस्तै छ। अरिस्तार्कसले कलसीहरूलाई गहिरो प्रेम गर्दछ र तिनीहरूलाई पनि जयमसीय अभिवादन पठाउँछ। अरिस्तार्कस एक विश्वासयोग्य ख्रिस्टियन थिए, जस्तोसुकै परिस्थिति पनि ऊ ख्रिस्टको पछि लाग्यो। प्रिय तपाईँ नि, के तपाईँ ख्रिस्टको खातिर सतावट, तिरस्कार, कष्ट भोग्न तयार हुनुहुन्छ? के तपाईँले झ्यालखानामा र मृत्युसम्म ख्रिस्टलाई पछ्याउनुहुनेछ? चौथो व्यक्ति मर्कुस, पद 10 खण्ड खला हेर्नुहोस् न। चौथो व्यक्ति मर्कुस, बार्नबासको भानिस मर्कुसको पनि अभिवादन। तिनको विषयमा तिमीहरूले आदेश पाइसकेका छौ, तिमीहरू कहाँ आयो भने तिमीलाई स्वागत गर। मर्कुस बार्नबासका भानिस थिए। मर्कुसको अर्को नाउँ युहन्ना पनि थियो। बार्नबास र पावल सेवकाईको दौतेरीहरू थिए र प्रेरित 13:13 उल्लेख गरे चाहिँ मर्कुस पनि तिनीहरूको पहिलो मिसनरी यात्रामा सामेल भएका थिए। तर जब मिसन यात्रा कठिन भयो, मर्कुसले हार माने र यरुसलेम फर्के। तर आफ्नो दोस्रो मिसनरी यात्रामा बार्नबासले मर्कुस भने युहन्नालाई तिनीहरूको साथमा फेरि लैजान चाहन्थे, तर पावलले मर्कुसलाई साथमा लैजान ठिक ठानेनन्, किनभने तिनी पाम्फिलियाबाट तिनीहरूसँग छुट्टिएर गएका थिए र तिनीहरूका साथ काममा गएका थिएनन्। तिनीहरूको बिचमा यति ठुलो मतभेद भयो कि तिनीहरू एकअर्काबाट छुट्टिए र बार्नबास मर्कुसलाई साथमा लिएर साइप्रसतिर गए, तर पावलले सिलासलाई चुने। त्यसपछि मर्कुसलाई के भयो भनेर हामी त्यति पढ्न पाउँदैनौँ कि मर्कुसको जीवन परिवर्तन भयो कि मर्कुस अझै पनि उस्तै छ। कलसी 4:20 यसको उत्तर हामी पाउँछौँ। दसमा खण्ड बी हेर्नु त, बार्नबासको भानिस मर्कुसको पनि अभिवादन। तिनको विषयमा तिमीहरूले सन्देश पाइसकेका छौ, तिमीहरू कहाँ आयो भने तिनलाई स्वागत गर। सो कुनै समय मर्कुसलाई साथमा लान नचाहने पावलले नै तिनको बारेमा अब सकारात्मक कुरा गरिरहेका पाउँछौँ। यसले यही देखाउँदछ कि मर्कुसमा बदलाउ आएको छ। ऊ पहिले काम लाग्ने थिएन, बेकामको थियो, तर ऊ अहिले काम लाग्ने भएको छ, उपयोगी भएको छ। कुनै समय कठिनाईबाट पन्छिने मर्कुस अहिले ख्रिस्टको खातिर कैदमा समेत पावललाई साथ दिइरहेको छ। अब पावलले कलसीहरूलाई, मर्कुसलाई तिनीहरूको बिचमा स्वागत गर्न भन्छन्। यस विषयमा कलसीहरूलाई पहिल्यै आदेश दिइसकेको थियो, तिनीहरूले मर्कुसलाई ख्रिस्टमा एक भाइको रूपमा स्वागत गर्नुपर्छ र तिनलाई तिनका विगतका असफलताहरूको आधार भएन तर ख्रिस्टमा भएको तिनको वर्तमान विश्वासको आधारमा व्यवहार गर्नुपर्छ भन्ने उनीहरूलाई थाहा थियो, अनि पावलले त्यही गरेको चाहन्थ्यो। सो मर्कुस पावलसँग मिलापमा आयो। मर्कुसको सुसमाचार लेखे र मर्कुसले आफ्नो जीवन ख्रिस्टको सेवामा समर्पित गरे। के तपाईँ र मेरो बारेमा पनि यस्तै भन्न सकिन्छ? पहिले तपाईँ बेकारको हुनुहुन्थ्यो, ख्रिस्टको निम्ति तपाईँ कातर हुनुहुन्थ्यो, तर अहिले तपाईँ ख्रिस्टको निम्ति उपयोगी र साहसी बन्नुभएको छ। के तपाईँको बारेमा पनि यसो भन्न सकिन्छ कि तपाईँ पहिले जस्तो हुनुहुन्न, तपाईँ परिवर्तन हुनुभएको छ, तपाईँ अब फरक व्यक्ति हुनुहुन्छ ख्रिस्टद्वारा? पाँचौँ नाउँ युस्तस नाउँ भएका येसु, पद 11 हेर्नुहोस् न। युस्तस नाउँ भएका येसुले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। परमेश्वरका राज्यको निम्ति मेरा सहकर्मीहरूमध्ये यहुदी विश्वासीहरू यिनीहरू मात्र हुन्, यिनीहरूद्वारा मलाई सान्त्वना मिलेको छ। युस्तस नाउँ भएका येसुको बारेमा सिक्न सकिने त्यहाँ धेरै कुरा छैन। कलसी 4:11 मात्र उसको नाउँ उल्लेख गरेका हामी पाउँछौँ र यस पदअनुसार पावलले भने चाहिँ तिनी परमेश्वरको राज्यको निम्ति पावलका सहकर्मीहरूमध्ये एक थिए। पावलले बताएअनुसार अरिस्तार्कस र मर्कुससँग युस्तस नाउँ भएका येसु मात्र यहुदी समुदायबाटको विश्वासीहरू थिए। यस पदमा तपाईँ यहुदी समुदायले मसिहालाई इन्कार गरेकोमा पावलले कस्तो पीडा उसले महसुस गरिरहेको थियो भन्ने कुरा तपाईँ यसो महसुस गर्न सक्नुहुन्छ। पावलको विशेष गरी पावल आफै पनि यहुदी पृष्ठभूमिबाट आएको कारण धेरै यहुदीहरू यहुदी विश्वासीहरू हुन् भन्ने पावलको गहिरो इच्छा हामी थाहा गर्छौँ। तर सुसमाचार यहुदीहरूबाट गैर यहुदीहरूमा सरेको हामी देख्छौँ र थुप्रै यहुदीहरूले मसीहलाई इन्कार गरे तापनि अन्य जातिहरूले उहाँलाई स्वीकार गरे र विश्वास गरे। तर परमेश्वरले आफ्ना जनहरूलाई त्याग्नु भएको छैन भनेर पावललाई थाहा छ। त्यसकारण अरिस्तार्कस र मर्कुस र युस्तस नाउँ भएका येशूद्वारा पावललाई सान्त्वन मिलेको उनी महसुस गर्छन्। परमेश्वरले आफ्ना जनहरू सङ्ख्यामा थोरै भए पनि तिनीहरूलाई बचाउनुहुन्छ भन्ने कुराको यो प्रमाण हो। अर्कोतर्फ युस्तस नाउँ भएका येशूले ख्रिस्टलाई पछ्याउन आफ्नो यहुदी समुदाय लगायत सबै कुरा त्यागेका छन्। चाहे तिनले जस्तोसुकै मूल्य चुकाउनु परे तापनि तिनले पावललाई परमेश्वरको राज्यमा सेवा गर्नको निम्ति साथ दिएका छन्। प्रिय तपाईँ र म नि के तपाईँ ख्रिस्टको सेवालाई सबैभन्दा ठुलो सुअवसर ठान्नुहुन्छ? तपाईँका आफ्नै मानिसहरू तपाईँलाई घृणा गरे तापनि के तपाईँ ख्रिस्टको पक्ष लिन तत्पर हुनुहुन्छ? यदि कसैले तपाईँलाई साथ दिएन भने पनि के तपाईँ ख्रिस्टको पछि लागिरहनुहुन्छ? छैटौँ नाउँ इपाफ्रास पद 12। तिमीहरूमध्येका एकजना ख्रिस्ट येशूका दास इपाफ्रासले पनि अभिवादन पठाएका छन्। तिनले आफ्ना प्रार्थनामा परिश्रम साथ सधैँ तिमीहरूलाई स्मरण गर्छन् ताकि तिमीहरू परिपक्व हो र परमेश्वरको सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भई बस्न सक। इपाफ्रासलाई पनि तिमीहरूमध्ये एक भनिएको छ, जसको अर्थ उनी कलसीहरूमध्ये एक थिए र कलसीका नागरिक थिए। इपाफ्रास मूलत कलसी निवासी थिए र एफिससमा केवल ऊ भ्रमण गर्न गएका थिए र एफिसस भ्रमण गर्ने क्रममा पावलबाट सुसमाचार सुनेर इपाफ्रासले ख्रिस्टमा विश्वास गरेका थिए र त्यसपछि इपाफ्रास आफ्नो गृहनगर फर्केर मानिसहरूलाई सुसमाचार सुनाउन थाले। मानिसहरूले पश्चाताप गरे, मानिसहरूले विश्वास गरे र कलसी चर्चको स्थापना भयो र इपाफ्रास कलसी चर्चका संस्थापक पास्टर बने। चर्चको सङ्ख्या बढ्दै जाँदा यसले थुप्रै खतरनाक झुटा शिक्षकहरूको पनि सामना गर्नुपऱ्यो। इपाफ्रास पावलको सल्लाह लिन पावललाई भेट्न गए र पावलले कलसीहरूलाई यो पत्र लेखे र यस समयमा इपाफ्रास कलसीहरूबाट टाढा थिए, पावलसँगै थिए, तर उनको हृदय भने तिनीहरूसँगै थिए। उसले तिनीहरूलाई बिर्सेको थिएन। इपाफ्रास टाढा भए पनि उसले कलसीका विश्वासीहरूको निम्ति प्रार्थनामा परिश्रम गरिरहेका थिए। उसले कलसीको विश्वासीलाई याद गर्दै अभिवादन जयमसी पठाएको हामी यहाँ देख्दछौँ। इपाफ्रास म तपाईँको निम्ति प्रार्थना गर्नेछु भनेर भन्ने तर वास्तवमा कहिले प्रार्थना गर्ने त्यो थुप्रै मानिसहरू जस्ता थिएनन्। ऊ वास्तवमा प्रार्थना गर्ने मानिस थिए। इपाफ्रासले साँच्चीकै प्रार्थना गरेका थिए। तिनले प्रार्थनामा परिश्रम गरे। इपाफ्रासले आफैलाई प्रार्थनामा समर्पित गरे। इपाफ्रासले के को लागि प्रार्थना गरे? तिनको प्रार्थनाको उद्देश्य के थियो? तपाईँले यहीँ देख्नुहुन्छ पद 12 ताकि तिनीहरू परिपक्व हो ताकि तिमीहरू परिपक्व हो र परमेश्वरको सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भई बस्न सक। सो इपाफ्रासले यसरी प्रार्थना गरे। तर इपाफ्रासको प्रार्थनाको अर्थ के हो? तिनले किन यसरी प्रार्थना गरे? तपाईँले के याद गर्नुपर्छ भने झुटो शिक्षकहरूले कलसीका विश्वासीहरूलाई आफ्नो दर्शनद्वारा धेरै भगाइरहेका थिए। झुटो शिक्षकहरूले आफ्नो दर्शनद्वारा परिपक्वता र सिद्धता खोज्न कलसीहरूलाई प्रोत्साहन दिइरहेका थिए। तिनीहरूले ख्रिस्टद्वारा नभई तपस्वी अभ्यासहरू, सपनाहरू, दर्शनहरू र अनुभवहरूद्वारा आत्मिक परिपक्वतामा वृद्धि हुने कुरा सिकाउँदै थिए। त्यसैले पावलले परमेश्वरको इच्छाले भरिपूर्ण भएर तिमीहरू ख्रिस्टमा परिपक्व हुन सक भने प्रार्थना गरे। परमेश्वरको इच्छा हामी कहाँ पाउँछौँ? परमेश्वरको इच्छा उहाँको वचनमा प्रकट भएको छ। इपाफ्रासको प्रार्थना यही छ कि कलसीका विश्वासीहरूले पवित्र धर्मशास्त्रलाई जानुन्, यसबाट परमेश्वरको इच्छालाई बुझुन् र यसको माध्यमबाट ख्रिस्टलाई चिन्नुन् र परिपक्व भन्नु र निर्धक्क भई बस्न सकुन्, निर्धक्क ढुक्क भई बस्न सकुन्। झुटो शिक्षकहरूले गर्दा तिनीहरू नडगमगाओस् भनेर इपाफ्रास प्रार्थना गर्छन्। सो कलसीहरूले ख्रिस्टमा विश्वास गरेर परमेश्वर सामु धर्मी ठहरिएका थिए भनेर सम्झन आवश्यक थियो। तिनीहरूले त्यो धार्मिकतामा थप्न वा आफ्नो मुक्तिमा केही पनि योगदान गर्नु पर्दैन थियो, तर तिनीहरू आफ्नो पवित्रकरणमा बढ्दै जानु पर्थ्यो। त्यसैले तिनीहरू परिपक्व हुँदै जाउन् र ख्रिस्ट फर्केपछि मात्र सम्भव हुने त्यो सिद्धतातर्फ बढ्दै जाउन् भनी इपाफ्रासले प्रार्थना गरे। इपाफ्रासले ख्रिस्टको विश्वासीको सेवाको रूपमा कलसीकाहरूको निम्ति प्रार्थना गरे। कलेसीको विश्वासको निम्ति प्रार्थनामा परिश्रम गरे. त्यति मात्र होइन, तिनले हिरापोलिस र माकेडोनिया सरी लाउडिकियाको चर्चको लागि पनि परिश्रम गरे. कृपया पद 13 हेर्नुहोस् न, किनकि म तिनको निम्ति गवाई दिन्छु, तिमीहरू र लाउडिकिया र हिरापोलिसमा हुनेहरूका निम्ति तिनले घोर परिश्रम गरेका छन्. लाउडिकिया र हिरापोलिस कलसीहरू केही इलाकामा पर्दथ्यो. तिनीहरू सबै हालको टर्कीको लाइकस रिभर भ्यालीमा पर्दथ्यो. सो लाउडिकिया कलसीको पश्चिममा र हिरापोलिस चाहिँ कलसीको उत्तरमा अवस्थित थियो. र इफाफ्रसले कलसीमा मात्र चर्च स्थापना गरेनन्, र लाउडिकिया र हिरापोलिसमा अन्य दुईवटा चर्चहरू पनि स्थापना गरे. पावलले तिनको सेवाकाई र तिनको परिश्रमको यहाँनिर प्रशंसा गर्छन्. ख्रिस्टद्वारा बचाएकाहरूले ख्रिस्टको सेवा गर्न आफ्नो जीवन समर्पण गर्नेछन् भन्ने कुराको प्रमाणको रूपमा इपाफ्रसले सेवा गरेका छन्. सो प्रियहरू, के तपाईँको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ? के तपाईँ तपाईँलाई बचाउनुहुने प्रभुको सेवामा समर्पित हुनुभएको छ? सातौँ नाउँ लुका पद 18 हेर्नुहोस् न, सरी पद 14. प्रिय वैद्य, लुकाले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्. दुईवटा कुरा बाहेक हामीलाई डाक्टर लुकाको बारेमा धेरै कुरा थाहा छैन. लुकाले प्रेरितको पुस्तक लेखे पहिलो कुरा, र दोस्रो कुरा तिनी एक डाक्टर थिए. यसको मतलब लुका एक शिक्षित मानिस हुनुपर्छ, निकै पढे लेखेका मानिस हुनुपर्छ. लुका एक डाक्टर थिए, उनी एक चिकित्सक थिए. डाक्टरको पेसा आजको दिनमा चाहिँ ती दिनहरूमा पनि एक प्रतिष्ठित पेसा थियो. डाक्टरको हैसियतमा लुकाले उल्लेखनीय धन सम्पत्ति र प्रतिष्ठा कमाउन सक्थे. तैपनि लुकाले सांसारिक धन अस्थायी हुन् भनी बुझे, र यसको सट्टा स्वर्गमा धन जम्मा गर्ने छनौट गरे, जहाँ न त किराले न खियाले नष्ट गर्छ. लुकाले जेलमा पावलको चिकित्सकका रूपमा डक्टरको रूपमा सेवा गरेका हुनसक्छ, तर यो अनुमान मात्र हो. लुकाले पावलसँगै ख्रिस्टको सेवा गर्न आफ्नो पेसालाई सदुपयोग गरे. अनि प्रिय तपाईँ र म नि, के तपाईँ आफ्नो पेसालाई ख्रिस्टको सेवा गर्ने माध्यमको रूपमा देख्नुहुन्छ? के तपाईँ आफ्नो पेसालाई ख्रिस्टको गवाही भन्ने माध्यमको रूपमा देख्नुहुन्छ? के तपाईँ आफ्नो पेसालाई केवल पैसा कमाउने माध्यमको रूपमा मात्र देख्नुहुन्छ? अथवा कतै तपाईँको पेसा ख्रिस्टलाई पछ्याउन बाधक त बनिरहेको छैन? के तपाईँको कामले तपाईँलाई चर्चको भेलामा उपस्थित हुन बाधा दिइरहेको छ? यदि छ भने सायद यो काम गर्ने काम परिवर्तन गर्ने समय हो. ती क्रिस्चियनहरूलाई कति कामहरू उपयुक्त हुँदैनन्. तपाईँ आफ्नो कामको वेदीमा आफ्नो प्राण बलिदान गर्न सक्नुहुन्न, वा तपाईँले आफ्नो प्राणको खातिर आफ्नो काम छाड्नु पनि पर्ने हुन्छ. अहिले के महत्त्व राख्छ भन्ने कुराको आधारमा प्रियहरू निर्णय नगर्नुहोस्, तर अनन्त कालमा केले महत्त्व राख्छ भन्ने कुराको आधारमा निर्णय गर्नुहोस्. डाक्टर लुकाको जीवनबाट हामी यही सिक्छौँ. र आठौँ अन्तिम व्यक्ति डेमास पचौध, डेमासले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्. डेमास जुन प्रभुको जन जोन मकातरको भनाइअनुसार एकदमै दुःखलाग्दो भविष्य भएका व्यक्ति हुन्. डेमास सुरुमा निकै आशाजनक देखिन्छन्, तिनी साँच्चै विश्वासी जस्तो देखिन्थे. तिनले परमेश्वरको सेवा गर्थे, उल्लेखनीय एउटा समर्पणता समेत देखाएका थिए. तिनी पावलसित थुनामा पनि परे, तर यहुदाको जस्तै तिनको हृदय पनि ठिक थिएन. तिनले भविष्यमा ख्रिस्ट र पावललाई त्याग्नेवाला थिए. अहिले पावलले प्रशंसा गरेको डेमासले भविष्यमा ख्रिस्टलाई र पावललाई त्यागेर ऊ संसारतर्फ फर्किनेवाला थिए. डेमासले प्रभुको काममा आफ्नो जीवन सारा जीवन अर्पण गरे, तर उसको हृदय कहिले ठिक थिएन. तिनले आफ्नो हृदय कहिले प्रभुलाई सुम्पेका थिएनन्. सेवकाईमा आफ्नो जीवन सुम्पेर, सेवकाई मरि मेटेर पनि प्रभुलाई हृदय नदिइकन आफूलाई धोका दिएर नर्क जान सकिन्छ. त्यसकारण डेमासले यस वर्तमान संसारलाई प्रेम गरे, र विश्वास र पावल दुवैलाई त्यागे। यो कुरा पावलको लागि एकदमै गाह्रो भएको हुनुपर्छ, जसलाई पावलले साँच्चीकै भरोसा गरेका थिए र जसमाथि लगानी गरेका थिए। उसले सेवकाई र पावललाई मात्र होइन तर ख्रिस्टलाई नै त्याग्यो। यसैले पावलले तिमोथीलाई दोस्रो तिमोथी 4:9-10 पदमा आफू कहाँ आउन आग्रह गर्छन्। म कहाँ चाँडै आउनलाई भरमग्दो कोसिस गर, किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर ऊ थेस्लोनिकेमा गएको छ। कलसीको पत्रमा 4:10 डेमासले पावललाई त्यागेको छैन, तर भविष्यमा त्याग्नेवाला थियो। र दोस्रो तिमोथीमा आइपुग्दाखेरि डेमासले पावललाई त्यागिसकेको छ। डेमासले ख्रिस्टलाई किन त्याग्यो? डेमासले पावललाई किन त्याग्यो? डेमासले किन विश्वास र सेवालाई त्याग्यो? किनभने उसले यस वर्तमान संसारलाई ख्रिस्टलाई भन्दा बढी प्रेम गर्यो। प्रिय, तपाईँले देख्नुभयो मानिसहरूले ख्रिस्टलाई किन त्याग्दो रहेछन्? तिनीहरू अस्वस्थ भएको कारण होइन, तिनीहरूसँग अभाव भएको कारण होइन, तिनीहरूले चर्च आउनलाई बिदा नपाएको कारण होइन, तिनीहरूका आमा बुवाले तिनीहरूलाई चर्च आउन नदिएको कारण होइन, श्रीमानले विश्वास नगरेको कारण होइन। यी त सब बहानाहरू मात्र हुन्। मानिसहरूले ख्रिस्टलाई भन्दा बढी संसारलाई प्रेम गरेको कारण विश्वासबाट पछि हट्छन्। तिनीहरूले ख्रिस्टलाई भन्दा बढी आफ्नो प्राणलाई आफूलाई प्रेम गरेको कारण विश्वासबाट पछि हट्छन् र संसारतर्फ फर्किन्छन्। तिनीहरूले ख्रिस्टलाई भन्दा बढी आफ्नो जीवनलाई प्रेम गरेको कारण विश्वासबाट पछि हट्छन्। अनि तपाईँ नि तपाईँ ख्रिस्टलाई भन्दा बढी संसारलाई त वर्तमान संसारलाई त प्रेम गरिरहनु भएको छैन कि? तपाईँ आफ्नो जीवनलाई ख्रिस्टभन्दा बढी प्रेम गर्नुहुन्छ? होसियार हुनुहोस्। यहुदा र डेमास हिँडेको बाटोमा हिँडेर धेरैजनाले आफ्नो गन्तव्य नर्क बनाइसकेको छ। धेरैजनाले यहुदा र डेमास रातारात विश्वासबाट पछि हटेका होइनन्। तिनीहरूले केही समय ख्रिस्टलाई पछ्याए, तर जब तिनीहरूले ख्रिस्टबाट प्राप्त गर्न सक्ने केही कुरा देखेनन्, ख्रिस्टको पछि लाग्न उनीहरूले कुनै औचित्य ठानेनन्, केही फाइदै देखेन, किन यसको पछि लागिरहने, तब तिनीहरूले उहाँलाई त्यागे। ख्रिस्टलाई त्याग्ने ससाना सम्झौताहरूबाट यो त्याग्ने काम सुरु हुन्छ, सानो सम्झौताहरूबाट। आज एक दिन चर्च नदा के हुन्छ वाला सम्झौताबाट सुरु हुन्छ, आज एक दिन बाइबल नपढ्दा के हुन्छ वाला सम्झौताबाट सुरु हुन्छ, आज एक दिन प्रार्थना नगर्दा के हुन्छ वाला सम्झौताबाट सुरु हुन्छ, एकपल्ट झुट बोल्दा के हुन्छ वाला सम्झौता, यसमा के समस्या छ सबैले त गरिरहेको छ वाला सम्झौताबाट सुरु हुन्छ। एउटा सम्झौताले अर्को सम्झौतातिर डोर्याउँछ र बिस्तारै यसले तपाईँलाई तपाईँको जीवनमा एउटा जीवनशैलीको विकास गर्दछ र तपाईँ बिस्तारै परमेश्वरका कुराहरूप्रति अन्धा र परमेश्वरका वचनका चेतावनीहरूप्रति बहिरा बन्दै जानुहुन्छ। तपाईँको लागि पैसा, जागिर, मनोरञ्जन, पार्टी र मित्रता अर्थात् संसार नै महत्त्वपूर्ण बन्दै जान्छ। क्रुसको अघि तपाईँको हृदय चिसो हुन्छ। यस्तो हुँदै तपाईँ अन्तत मर्नुहुन्छ। जब तपाईँ आफ्नो आँखा खोल्नुहुन्छ तपाईँ आफैलाई नरकमा पाउनुहुन्छ र त्यतिखेर धेरै ढिला भइसकेको हुनेछ। एकपटक यसु ख्रिस्टको नाउँमा जयमसी अभिवादन पठाउने डेमास अहिले वर्तमान संसारलाई प्रेम गरी संसारतिरै फर्किएको छ। फेरि तपाईँको बारेमा यसरी भन्ने मौका कसैले पनि नपाओस्। फेरि दुःखदायी भविष्य भन्दा खराब अतीत नै बेस, डेमास हुनुभन्दा ओनिसिमस हुनु नै बेस। यी आठजनाको व्यक्तिहरू आठजनाबाट हामी सिक्नुपर्ने एउटै कुरा भनेको हामीले हाम्रो जीवनलाई ख्रिस्टमा समर्पित गर्नुपर्छ। हामी अन्तिमसम्म विश्वासयोग्य रहनैपर्छ। प्रियहरू, समय चाँडै बितिरहेको छ, समय साँच्चै चाँडै बित्छ। हिजो जस्तो लाग्छ, मैले सुरुमा भन्दै थिएँ कालो प्यान्ट, सेतो सर्ट, हातीसाप चप्पल र सिएसी चप्पल लगाएर तनकको पोस्टरमा उभिएर स्कुलको साथीसँग फोटो खिचेको, रमाइलो गरेको, उठपट्याङ गरेको, खेलेको, खाएको, गाएको यादहरू धेरै छन्। तर अब ती सबै एउटा फोटोमा कैद भएको छ। प्रिय, तपाईँ र म पनि एक दिन कसैको यादमा अन्त हुनेछौँ। जब मानिसहरूले एल्बम खोलेर वा आफ्नो फोनमा भएको फोटोहरू स्क्रोल गरेर तपाईँको अनुहार देख्छन्, तिनीहरूले तपाईँको बारेमा के भन्छन् होला? अथवा प्रिय, तपाईँ कसरी चिनिन चाहनुहुन्छ संसारमा? मानिसहरू तपाईँलाई कसरी सम्झेको चाहनुहुन्छ? तपाईँ यसरी जिउनुहोस् कि जब मानिसहरू तपाईँलाई सम्झन्छन् तिनीहरू तपाईँको मुक्तिदाता यसु ख्रीष्टलाई सम्झन्। सन् 1956 युकेडर बासी वावदानी जातिहरूलाई सुसमाचार प्रचार गर्ने क्रममा मारिएका अमेरिकी मिसनरी जिम इलियटले यसरी भनेका थिए, हामीसँग केवल एउटै मात्र जीवन छ जुन चाँडै बितेर जानेछ, तर ख्रिस्टको लागि जे गरिन्छ त्यो सदा रहनेछ। यसको अर्थ प्रियहरू, ख्रिस्टका लागि नगरेका कुनै पनि कुरा सब व्यर्थ हुन्। ख्रिस्टका लागि नलेखेका पुस्तकहरू, ख्रिस्टका लागि नगरेका यात्राहरू, ख्रिस्टका लागि नकमाएका डिग्री र धन सम्पत्तिहरू, ख्रिस्टका लागि हासिल नगरिएका उपलब्धिहरू, ख्रिस्टका लागि नगरिएको विवाहहरू, ख्रिस्टका लागि नअपनाइएका पेसाहरू र ख्रिस्टका लागि नबाँचिएका जीवनहरू, यी सबै व्यर्थ हुन्। प्रिय, जीवन छोटो छ, ढिलो वा चाँडो हामी सबै मर्छौँ र हामी प्रभुलाई भेट्नेछौँ, र त्यस दिन हामी सबैले प्रभुले हामीलाई यसो भन्नुभएको सुन्न पाइयोस्, स्याबास मेरो असल र विश्वासयोग्य सेवक। आउनुहोस् हामी प्रार्थना गरौँ।